आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बाड़ी ले मेरो आपतमा मैले उहाँलाई पुकार गरे, आफ्नो मन्दिरबाट उहाँले मेरो सुर सुन्नु भयो, आफ्नो मन्दिरबाट
प्रिय श्रोता मित्र, यहाँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्ते। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, अघिल्लो कार्यक्रममा हामीले मण्डली ख्रिष्टको दुलही हुनेछ र अहिले चाहिँ दोस्रो कुरन्थी 11 अध्यायको 2 पद अनुसार खाली उहाँसँग मण्डलीको मगनी मात्र भएको छ भन्ने विषय अन्तर्गत देखिरहेका थियौं। अनि भविष्यमा जब मण्डली अर्थात सत्य विश्वासीहरू स्वर्गीयमा उठाइ लगिन्छ तब त्यहाँ मण्डली ख्रिष्टको दुलही हुनेछिन्। तर अहिले मण्डलीको खाली ख्रिष्टसँग मगनी भइसकेकोले गर्दा त्यसको चालचलन यो संसारमा कस्तो हुनुपर्छ, सो कुराको हामीले अघिल्लो कार्यक्रममा देखेका थियौं। आज हामी देख्नेछौ एफिसी 5:18 पददेखि 21 पदबाट हरेक विश्वासीहरूसँग अनुभव हुनुपर्छ। म अनुभवमा विश्वास गर्छु। अहिले यो कुराको ध्यान दिनुहोस् कि उसको अनुभव के हो। एफिसी 5:18-19 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, दाग मध्यले नमात्यो कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण हो। एउटाले अर्कासँग भजन गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै। मित्र, यो मद्यपानको खराबीहरूको विरूद्धमा खालि विरोध प्रवचन मात्र होइन। यद्यपि मद्यपानपन प्राचीन संसारको खराब पाप थियो अनि यो अझै यो वर्तमान घड़ीको पनि अति नै खराब पाप हो। यसले हाम्रो समाज, हाम्रो जाति, हाम्रो परिवार, हाम्रो मुलुकलाई धमिराले काठलाई भित्रभित्र खाए जस्तै नष्ट गरिरहेको छ। वास्तवमा यसले पूरा विश्वलाई भित्रभित्र नष्ट गरिरहेको छ। तर मित्र, यहाँ पाउल मद्यपान सम्बन्धको विरूद्धमा लेक्चर दिइरहेका छैनन्। वास्तवमा पाउल यहाँ तुलना बनाइरहेका छन् अर्थात तुलना गरिरहेका छन्। दाग मध्यले नमात्यो, किन नमातिनु त भन्दा किनभने यसले अस्थायी रूपमा केही बेरसम्म उक्साउँछ, उत्तेजित गर्दछ, यसले शरीरलाई शक्ति सञ्चार गर्दछ, त्यसपछि यसले तपाईँलाई गिराउँदछ र तपाईंलाई दुष्ट चरित्र र अनैतिकताको दिशातिर डोर्याउँछ र अन्तिम परिणामस्वरूप तपाई निराश, उन्माद र दुस्साहसमा पर्न सक्नुहुन्छ। त्यो नै तपाईंलाई आवश्यक छैन। अहिले यो सत्य हो कि मानिसहरू आज केही कुराको लागि आवश्यकताको महसुस गर्छन्, आभास गर्छन्। यो कुराको पुष्टि आज औसत मानिसहरू मद्यपानमा नशालु सेवनमा लिप्त भएका छन्। तिनीहरू त्यो आवश्यकतालाई पूरा गर्न अति नै कड़ा डाक मध्ये रक्सी, जाँडो, नशालु दवाईतिर फर्कन्छन्। अनि यदि तिनीहरू परमेश्वरको सन्तान होइनन् भने तिनीहरूसँग अरू कुनै विकल्प, उपाय, समाधान छैन। तर परमेश्वरका सन्तानहरू पवित्र आत्माले भरिनुपर्छ, यो नै विश्वासीको अनुभव हुनुपर्छ। पवित्र आत्माले भरिनुको मतलब के हो? हामी त्यो मानिसमा यसको समानताको पाउँदछौ जो मद्यपान दाग मध्य पिउँदछ वा लिँदछ। यो नै एक कारण हो पावले यसको यहाँ प्रयोग गरेका छन्। दाग मध्य लिने मानिस मध्यले नियन्त्रण गरिएको हुन्छ। तपाईँले देख्नु भएको होला, कुनै मध्यपान गर्ने नशालु दवाई लिने मानिसले आफ्नो डोज पाए भने उसलाई कस्तो महसुस हुन्छ। मित्र, यसबाट हामी देख्छौ कि उसलाई पूर्ण रूपमा मध्यले नियन्त्रित गरेका हुन्छन्। तपाईँ भन्न सक्नुहुन्छ अनि सजिलै थाहा पाउन सक्नुहुन्छ कि त्यो मानिस मातिएको छ। त्यसको ठिक विपरीत विश्वासलाई नियन्त्रण गर्ने केवल पवित्र आत्मा हुनुपर्छ। त्यो ईश्वरीय नशा हो जुनले त्यो आवश्यकताको भर्दछ। यो पवित्र आत्माले भरिनु भनेको अत्याधिक भावमय आवेग उत्तेजना होइन, त्यो चाहिँ परमेश्वरको निम्ति केही कामको पूरा गर्न र परमेश्वरको लागि जिउनको निम्ति शक्तिको प्रदान गर्दछ। जब हामी पवित्र आत्माले भरिन्छौ, यसको अर्थ यो कि हामी पवित्र आत्माद्वारा नियन्त्रण गरिएका हुन्छौं। विश्वासीको हिँडाई र उसलाई आत्माले भरिने काम आपसमा अति नै निकटताबाट सम्बन्धित छ। पाउल भन्छन् कि विश्वासीहरू होशियारपूर्वक बुद्धिमानपूर्वक हिँड्नु पर्दछ र आत्माले भरिनु पर्दछ। यिनै आज्ञाहरू विश्वासीहरूलाई दिइएका छन्। यो आत्माले भरिने काम शक्ति सामर्थ्य र क्रियाको निम्ति विश्वासीको जीवनको निरन्तरताको नवीकरण हो, जुन वर्तमान कालको प्रयोगद्वारा यहाँ संकेत गरिएको छ। आत्माले भरेका विश्वासीहरू केवल बुद्धिमान र होशियारपूर्वक मात्र हिँड्दैनन्, तर उसको ख्रिस्टियन चरित्र चाहिँ पवित्र आत्माको फलद्वारा पुष्टि हुँदछ। विश्वासीलाई कहिले पनि पवित्र आत्माले बप्तिस्मा हुन आज्ञा गरिएको छैन, तर हामीलाई भनिएको छ पहिलो कुरन्थी 12:13 हामी एउटै शरीरमा बप्तिस्मा भयौं। के हामीले त्यसको लागि हाम्रो तर्फबाटको केही प्रयत्न गर्यौं? अह, यो ख्रिस्ट येशूमा हाम्रो विश्वासद्वारा थियो। पवित्र आत्मा नयाँ जन्म दिनुहुन्छ र हामीमा स्थायी रूपमा बास गर्नुहुन्छ। पवित्र आत्माले हामीलाई छाप मार्नुहुन्छ र पवित्र आत्मा हामीलाई बप्तिस्मा दिनुहुन्छ र विश्वासीहरूको शरीरमा हामीलाई हाल्नुहुन्छ। तर विश्वासीहरूलाई ख्रिष्टको सेवा गर्ने आत्माको भराइको आवश्यकता पर्दछ। चेलाहरू पेन्टिकोस्टको दिनमा एक ठाउँमा भेला भए। तिनीहरू ख्रिष्टको निम्ति विश्वमा संसारमा जान आवश्यक परेको थियो र तिनीहरू पवित्र आत्माले भरे। तिनीहरूसँग त्यो अनुभव थियो जुनले तिनीहरूलाई त्यस दिनमा साक्षी दिन योग्य बनायो। पवित्र आत्माले भरिनु भनेको मलाई लाग्छ आफ्नो गाड़ी वा मोटरसाइकल लिएर पेट्रोल पम्पमा गएर यो भनेको जस्तै हो, यहाँ भर। जब म बिहान उठ्छु, म प्रभुलाई भन्छु, प्रभु, म आज आत्मामा भरिन चाहन्छु। म यो काम आफै स्वयंद्वारा गर्न सक्दिन, मलाई तपाईँको शक्तिको आवश्यक छ, मलाई तपाईँको सहायताको आवश्यकता छ। श्रोता, हामी विश्वासीहरू आफ्नो दिनलाई प्रभुसँग पवित्र आत्माले भरिदिनुहोस् भन्ने विन्ती गर्दै शुरू गर्नुपर्छ। यो नै एक कुरा हो जुन हरेक विश्वासीहरूद्वारा एकदमै धेरै आवश्यक छ गर्नलाई। तपाईँ हिजो वा बितेको हप्तामा आत्माले भरिनुभयो होला, तर त्यो आजको निम्ति काफी छैन। म आफ्नो एक साथीबाट पेट्रोल किन्ने गर्दछु जसले पेट्रोल पम्प चलाउँछ। मैले एक बिहान आफ्नो ट्याङ्क भरे र अर्को बिहान फेरि म उसको पम्पमा गएर भने फेरि ट्याङ्की भर। उसले सोध्यो, तिमी कहाँ गयौ? त्यसकारण मैले उसलाई भने, म फल्ला फल्ला स्थानमा गएँ, फल्ला फल्ला जग्गाबाट, फल्ला फल्ला ठाउँमा, वचन प्रचारको निम्ति। मित्र, जब तपाईँ आत्माले भरिनुहुन्छ, तपाईँ परमेश्वरको निम्ति केही काम गर्नुहुन्छ। तपाईँ आत्मामा हिँडिरहनु भएको हुनेछ, तर यसको मतलब यो होइन कि तपाईसँग भोलिको निम्ति पर्याप्त काफी छ। तपाईलाई भोलिको निम्ति अर्को भराईको आवश्यक पर्दछ। त्यो पुरानो ट्याङ्कीमा अर्को भरीको आवश्यकता छ। यही नै कारण कोही कोही मानिसहरू एक दिन अति नै महान गरी परमेश्वरको कामको निम्ति प्रयोग गरिदछन् र अर्को दिन चाहिँ ऊ अति नै रित्तो खाली आभास गर्दछ। मैले पनि त्यो आभास अनुभव पाएको छु अनि मलाई निश्चय छ कि तपाईसँग पनि त्यो अनुभव होला। हामीलाई पवित्र आत्माको ताजा भरेको आवश्यक छ। यसले हामीलाई आत्मामा हिँड्न योग्य बनाउनेछ। हामी कहिलेकहीँ ठोकिएर लड्न सक्छौ। मेरो सानो छोरी हिँड्न सिकिरहेकी छिन्। तिनी हिँड्न सिक्दा लडेर चोट पनि पार्छिन्, तर तिनी उठेर फेरि हिँड्न कोसिस गर्छिन्।
र कुनै दिन तिनी असल तरिकामा हिँड्नेवाला बन्छन्। परमेश्वर चाहनुहुन्छ कि तपाई र म आत्मामा हिँड्न सिकेको, उहाँ चाहनुहुन्छ कि हामी आत्माले भरिएको। अहिले आत्माले भरिने कामको एक प्रमाण के हो त? यो चाहिँ आपसमा भजन, स्तुति, गान र आत्मिक गीतहरूद्वारा बात गर्नु र प्रभुको निम्ति आफ्नो हृदयमा गाउन र भजन गर्नु हो। आफ्नो हृदयमा गाउन र भजन गर्नु हो। यो असल कुरा हो कि परमेश्वरको आत्माले भन्दछ कि एक आपसमा बात गर्नु। म सोच्दछु कि भजनहरूले चाहिँ भजनहरूको पुस्तकको दर्शाउँछ, जुन सम्भव ती सबै भजनहरू लय संगीतबद्ध गरिएका थिए। स्तुति गानहरू चाहिँ परमेश्वरको महिमा गर्न मानिसद्वारा रचना गरिएका थिए। तिनीहरू अति नै उच्च आत्मिक स्तरमा थिए। आत्मिक गीतहरू, भजनहरू र स्तुति गानहरू भन्दा थोरै औपचारिक थिए। सम्भव तिनीहरूमध्ये कुनै कुनै चाहिँ कुनै व्यक्तिले गाइरहेको बेला नै, उहाँको स्तुति प्रशंसा गरिरहेको बेलामै रचना गरिन्दथे र अनायास हृदयबाट विस्फोट भएर मुखद्वारा स्तुति प्रशंसा गर्न निस्कन्दथ्यो। यो चाहिँ आत्माको भराइको प्रकटीकरण हो, किनभने उहाँले विश्वासीहरूको जीवनमा आनन्द, हर्ष, खुशी ल्याउँदछ। अनि बीस पदमा लेखिएको छ, सधैँ सबै कुराको निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाऊ। मित्र, पवित्र आत्माले भरिनुको अर्को प्रमाण हो धन्यवादी। हामीले भजनहरूको पुस्तकमा परमेश्वरलाई स्तुति, प्रशंसा र धन्यवादको बारेमा धेरै कुरा देख्यौं, अनि त्यो अति नै उच्च स्तरमा छ। आज हामीसँग त्यो विश्वासीको बीचमा पर्याप्त छैन। हामी हरेकले भन्नुपर्छ, परमप्रभुको प्रशंसा होस् र उहाँको अवर्णनीय उपहारको निम्ति परमेश्वरलाई धन्यवाद होस्। के तपाईँ त्यो हृदयभित्रबाट भन्न सक्नुहुन्छ? मित्र, जबसम्म त्यो हृदयभित्रबाट आउने यो कति पनि आउँदैन, यो कति पनि कामको छैन। आत्माको भराइले धन्यवादी जीवनको उत्पादन गर्दछ, ताकि हामी परमेश्वरलाई हरेक कुराको निम्ति धन्यवाद दिन सकौं। आज त्यहाँ धेरै मण्डलीहरूमा यस्तो कुरा सिकाइँदछ, हरेक विश्वासीलाई भन, आई लभ यू, म तिमीलाई प्रेम गर्छु। मित्र, यो कथन अति नै असल छ, तर यदि तपाईँ हरेकलाई प्रेम गर्नुहुन्न भने यो नभन्नुहोस्। यदि तपाईँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ भने यो देखाउनुहोस्। डाक्टर हवर्ड केली अति नै महान शल्य चिकित्सक र महान प्रसूति विशेषज्ञ थिए। उसले प्रसूतिको क्षेत्रमा धेरै पुस्तक लेखेथे र उसको कामहरू लामो समयदेखि डाक्टरहरूबीच सर्वोच्च कोटिका थिए। अनि उही समय उनी महान ख्रिस्टियन र परमेश्वरका अद्भुत जन थिए। उसको बारेमा मैले कथा सुनेको थिएँ कि एक दिन अमेरिकाको बाल्टिमोर भन्ने शहरबाट बाहिर दुर्गम क्षेत्रमा घुम्न र अनुसन्धान कामको निम्ति गए र ऊ पैदलै गएथे र यात्रामा हुँदा उसलाई धेरै तिर्खा प्यास लाग्यो र पानी माग्नलाई एउटा गाउँको घरमा रोके। त्यहाँ खाली सानो केटी मात्र थिइन्। तिनले भनिन्, तिनका आमा बुबा शहरमा गएका छन् र घरमा पानी छैन, तर ठेकीमा दूध चाहिन्छ। त्यस सानी केटीले सोधे, के तपाईँ दूध पिउन चाहनुहुन्छ? उसले भने, निश्चय नै म पिउन चाहन्छु। अनि डाक्टर हवर्ड केली त्यहाँ कुर्सीमा बसे र सानी केटी भित्र गएर एक गिलास दूध ल्याइदिन् र पिएर भन्यो, यो अति नै स्वादिष्ट छ, मजा आयो। त्यस सानी केटीले फेरि सोधिन्, के तपाईँ अर्को गिलास पनि दूध चाहनुहुन्छ? डाक्टर केलीले भन्यो, निश्चय नै चाहन्छु। त्यसकारण तिनले फेरि गएर अर्को गिलास दूध ल्याइदिन्। त्यसपछि डाक्टर केलीले तिनलाई धेरै धेरै धन्यवाद दिए र आफ्नो बाटोतिर लागे। यो कुरा सोच्दै कि ओ, तिनी कति प्यारी सानी बच्ची थिइन्। त्यसको केही दिन लगत्तै त्यो सानी केटी धेरै सिकिस्ते बिरामी भइन् र तिनको पेटमा दर्द भयो र तिनलाई जोन हप्किस हस्पिटलमा लगियो। तपाईँ अनुमान गर्नुहोस् त, त्यस सानी केटीलाई जाँच गर्न आउने डाक्टर को थिए? त्यो डाक्टर केली थिए। उसले त्यस सानी केटीलाई चिनिहाल्यो, जसले उसलाई दुई गिलास दूध दिएकी थिइन्। र डाक्टर केलीले आवश्यक शल्यक्रिया सर्जरी गरे र तिनलाई विशेष ध्यान वास्ता ख्याल गरे। जब आफ्नो घरमा जाने समय आयो, तिनको गरीब गाउँका आमा बुबा तिनलाई लिन आए र उत्सुकता बैचैनीको साथ हस्पिटलको बिल कति भयो होला भनी पर्खिरहेका थिए, किनभने तिनीहरूसँग अपरेशन र हस्पिटलको खर्चको तिर्ने पैसा थिएन। जब बिल तिनीहरू कहाँ पेश गरियो दिइयो, तिनीहरूले त्यो हात काँप्दै काँप्दै यसको खोले अनि कुल हिसाबको मुनि टोटल एमाउन्टमा लेखिएको थियो, दुई गिलास दूधले पूरा बिल चुक्ता। अनि त्यसमा सही चाहिँ डाक्टर हवर्ड केलीले गरेको थियो। मित्र, यो व्यवहारमा क्रियामा प्रेम हो, अनि उसले व्यक्त गरेको प्रेम आत्माको फल थियो, किनभने डाक्टर केली महान अद्भुत क्रिस्चियन थिए। मेरो मित्र, तपाई यता उता गएर मानिसलाई यो भन्न आवश्यक छैन कि तपाईँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ, बरु तिनीहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा देखाउनुहोस्, आत्माले भरिनुहोस्, ताकि त्यहाँ तपाईँको जीवनमा प्रेम आउँछ, आनन्द र धन्यवाद कृतज्ञता आउनेछ। यो अति नै व्यावहारिक हो। किन तपाईँ परमेश्वरको आत्माको पेट्रोल पम्पमा गएर मलाई भर्नुहोस् भने परमेश्वरले बिन्ती गर्नुहुन्न? पुरानो ट्याङ्क खाली छ, हामी आफैमा तपाईँ र मसँग कुनै पनि गर्न लायकको केही पनि छैन। हामी उहाँका गएर यो भन्न आवश्यक छ, हामी खाली छौं र हामीलाई आत्माको भरेको आवश्यक छ, ताकि हामी उहाँको निम्ति जिउन सकौं। हामीले त्यो कुराको देख्न आवश्यक छ कि यी हामी स्वयंद्वारा असम्भव छ, तर परमेश्वर यो हामीद्वारा पेश गर्न सक्नुहुन्छ। मित्र, यो कुरा फेरि दोहोर्याउन चाहन्छु, किनभने यो अति नै धेरै महत्वपूर्ण छ। हामीलाई पवित्र आत्माले भरिन भनिएको छ। यो मात्र आज्ञा हो जुन विश्वासीहरूलाई पवित्र आत्माको सम्बन्धमा विश्वासीलाई दिइएको छ। अन्य पवित्र आत्माका कार्यहरू हामीमा पूरा गरिसकिएका छन् जब हामीले ख्रिस्टलाई ग्रहण गर्छौ। हरेक विश्वासी पवित्र आत्माद्वारा नयाँ जन्म पाएका हुन्छन्। युहान 1:12 पदले भन्दछ, जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरको सन्तान भन्ने अधिकार दिनुभयो। विश्वासीहरूमा स्थायी आत्माको वास हुन्छ। रोमी 8:9 पदले भन्छ, अहिले यदि कुनै मानिससँग ख्रिष्टको आत्मा छैन भने त्यो उहाँको होइन। अनि विश्वासीहरूलाई पवित्र आत्माद्वारा छाप मारिएका हुन्छन्। एफिसी 1:13 पदमा लेखिएको छ, उहाँमा तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरूमा छाप मारियो। अनि विश्वासी पवित्र आत्माद्वारा बप्तिस्मा भएका छन्। पहिलो कुरन्थी 12:13 पदमा, हामी सबै एउटै आत्माद्वारा शरीरभित्र बप्तिस्मा भयौं। यी पवित्र आत्माका चार सेवकहरू त्यही क्षणमा स्थान लिन्छन् जब विश्वासीहरूले ख्रिष्टमा आफ्ना विश्वास र भरोसा गर्दछन्। यो सबै हाम्रो निम्ति पूरा गरिएको छ। हाम्रो निम्ति छोडिएको एउटा कुरा चाहिँ उहाँको पवित्र आत्माले भरिने आज्ञाको पालन गर्नु हो। अनि 21 पदमा लेखिएको छ, ख्रिष्टको श्रद्धामा एउटा अर्काको अधीनमा बस, सुम्प अधीनमा बस। अति नै चाखलाग्दो शब्द छ। यसको मतलब आज्ञा पालन होइन। पाउल भनिरहेका छैनन् कि परमेश्वरको सन्तान भनेको कुनै सिपाही जस्तै हो जो मण्डलीमा आफैलाई क्याप्टेन सम्झन्छ, त्यसबाट दिइने कुनै पनि आज्ञा पालन गर्ने। अह मित्र, हामी आज्ञाहरूको पालन गर्छौं, तर तीहरू हाम्रा उद्धारकर्ता क्याप्टेनबाटका हुन्छन्, त्यसको पालन गर्छौं। यहोशूले सोच्यो कि ऊ इसरायलको सन्तानको सेनापति थिए। उसले इसरायलका छौनीको नजिक आफ्नो हातमा तरवार लिएर उभिरहेको मानिसलाई देखे। उसले सोध्यो, तिमी हाम्रो पक्षमा छौ कि हाम्रा शत्रुहरूको पक्षमा छौ? अर्को शब्दमा उसले भन्न खोजेको कुरा यो हो, कसले तिमीलाई तरवार निकाल्नु भन्यो? म यहाँ सेनापति हुँ। यो वास्तवमा हप्कै थियो। त्यसपछि त्यो हातमा तरवार लिने मानिस, जो म विश्वास गर्दछु कि पुरानो नियममा ख्रिष्टको पूर्व अवतार थियो, उनी काय फर्केर भन्यो। अनि उनले भन्यो, होइन, तर परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको छु। अनि यहोशूले जमिनमा घुप्टो परेर दण्डवत गरे र आफ्नो जुत्ता थुकाले, किनकि उनी पवित्र ठाउँमा थिए। उसले यो कुरा सिके कि उससँग अर्को सेनापति थिए। तपाईँ र म क्याप्टेनको अधीनमुनि छौं, सेनापतिको अधीनमुनि छौं, तर सम्बन्ध चाहिँ सैनिक आधार होइन, तर प्रेमको आधारमा हो। हाम्रो प्रभुले भन्नुभयो युहान 14:15 पदमा, तिमीले मलाई प्रेम गर्दछौ भने मेरा आज्ञाहरू पालन गर। मलाई लाग्छ कि यहाँ विकल्प छ, यदि तिमीहरू मलाई प्रेम गर्दछौ भने मेरो आज्ञाहरूको पालन गर। अहिले हामी यहाँ देख्छौ कि तपाई र मैले आफै स्वयंले एक अर्काको अधीनतामा परमेश्वरको डरमा सुम्पिदिनुपर्छ। यसको मतलब यो होइन कि हामी कुनै मानिसको सामने झुकेर दण्डवत गर्नु जो हामी भन्दा माथिल्लो स्तरको ओहदाको छन्। यसको अर्थ यो हो कि ख्रिष्टको डरमा हामी मनको दीनतामा एक अर्काको अधीनतामा हिँड्नुपर्छ। यदि तपाईँ एफिसी 4:1-2 पदमा देख्नुहुन्छ भने तपाईँ यो कुरा देख्नुहुन्छ कि पावलले यो खण्डलाई यो भन्दै शुरू गर्छन् कि हाम्रो हृदय दीनता र नम्रतामा हुनुपर्छ। यो नै कुरा यहाँ एफिसी 5:21 पदमा हामीसँग छ। ख्रिष्टको श्रद्धामा एउटा अर्काको अधीनमा बस्छ। यसको अर्थ यो तपाईँ मण्डलीको चलाउन कोशिश गर्नुहुँदैन। मण्डलीका अगुवाहरू र पास्टर सदस्यहरू हामी सबै एक अर्कामा ख्रिष्टको डरमा सुम्पिदिनुपर्छ। कसैले यो भन्न सक्दैन मेरो तरिका मेरो विधि। कसैले यो भन्न सक्दैन कि म तिमीहरूले यो थाहा पाएको चाहन्छु मेरो इच्छा अनुसार मलाई जे गर्न मनपर्छ त्यही काम गर्छु। त्यस्तो मनोवृत्ति आत्माले भरिएको विश्वासीको चिन्ह होइन। परमेश्वरको डरमा आफै स्वयंलाई एक अर्कामा सुम्पिनु नै आत्माले भराएको अर्को चिन्ह हो। मित्र, अर्को दिनमा हामी निरन्तर देख्नेछौ मण्डलीको अनुभवहरू।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।